इब्ने बतूता ने अपने सफरनामे में लिखा है कि हजरत इब्राहिम जो पैगंबर इस्लाम के फर्जंद थे उनकी कब्र के ऊपर एक सफेद रंग का गुंबद बना हुआ था, सफेद रंग का गुंबद। और उसने ये भी लिखा है अपनी किताब में कि खुद इमाम हसन की जो कब्र थी उस पर भी एक बहुत बड़ा सा गुंबद था, ये जो राइट साइड पर जो कब्र, ये जो बहुत बड़ा सफेद रंग का गुंबद जो आपको नजर आ रहा है, इतना बड़ा एक गुंबद यहाँ पर बना हुआ था। और जहर के चारों आइमा बाकी और वो जो कब्रें आपके सामने से पहले आपने देखी थी वो इस गुंबद के नीचे ही थी। ये दोनों को अगर आप मिलाएं कि ये जो कब्रें अब इस वक्त आसमान तले आ गई हैं और इनके ऊपर धूप वगैरह पड़ती है, इनके ऊपर बाकायदा इस तरह से गुंबद बना हुआ था और वो शायद जन्नतुल बकी का सबसे बड़ा गुंबद था। उसने कहा कि बहुत बड़ा सा गुंबद और उसकी तफसील भी इब्ने बतूता ने अपने सफरनामे में लिखी। और इसी तरह से यानी बाकायदा इमाम हसन की उसके ऊपर बाकायदा गुंबद इमाम हसन का तो कहा जाता है, लेकिन क्योंकि चारों आइमा बाकी वहीं पर थे, शहजादी की कब्र या हजरत फातिमा बिनत असद की या पैगंबर इस्लाम के चचा, ये एक ही जगह पर थी, तो इनके ऊपर ये गुंबद बना हुआ था। और इसके ऊपर बाकायदा एक जरी भी लगी हुई थी जो बाद में उखाड़ी गई, जो जरी की भी तस्वीर, ये वो जरी के जो यहाँ पर लगी हुई थी और बाद में जो है वो उखाड़ी गई। तो बहरहाल उसके बाद अब ये जिस हालत में ये कब्रें आसमान तले इनके ऊपर धूप पड़ती है और एक अजीब वीरानी का सा समा जो है वो वहां पर रहता है और दिल खून के आंसू होता है। इसके अलावा सिर्फ इन्हीं के अंदर बात नहीं है, बल्कि इब्ने जुबैर ने जो सातवीं सदी हिजरी के अंदर लिखा गया सफरनामा उसमें बहुत सारे गुंबदों का भी तस्करा किया है। और इब्ने जुबैर ने अपने सफरनामे में बैतुल अहजान का तस्करा किया और कहा कि छोटा सा घर शहजादी का जन्नतुल बकी के अंदर ही था और कहा है कि उसके आसार हजरत इब्राहिम फरजंदे रसूल की कब्र के कहीं आसपास थे जहां की शहजादी रहा करती थी। तो मैंने जैसे कि पहले कहा कि इब्ने जुबैर का सफरनामा जो था सातवीं सदी हिजरी में, और 150 साल बाद इब्ने बतूता ने अपने सफरनामे के अंदर भी तमाम उन पर बनी हुई इमारतों का जो है वो तस्करा किया। हजरत इब्राहिम की कब्र के पास ही ये वाला घर था और उसने कहा है कि इसके अतराफ में वो तमाम इमारतें गुंबद जन्नतुल बकी के ऊपर बने हुए। और बाकायदा वहां पर जो है अफराद भी मुकर्रर किए गए थे जो पहरेदारी वगैरह के लिए। तो बहरहाल इन तमाम कुबूर के ऊपर गुंबदों का और कुब्बों का तस्करा और बाकायदा हजरत इब्राहिम फरजंदे पैगंबर की जो कब्र थी उसके अतराफ की जो स्ट्रक्चर थे उसमें एक दरवाजा सबके आगे जो है वो लगा हुआ था, जिससे अंदाजा होता है कि बाद में घर से चीजें ढाई गई हैं, लेकिन उसके बावजूद भी कुछ उनके स्ट्रक्चर जो बाद में भी रहे उसके बाद रफ्ता रफ्ता भी ढाई गई है बहुत सारी चीजें। और उसके बाद इब्ने जुबैर ने अपने सफरनामे में हजरत उस्मान की कब्र के ऊपर भी एक सफेद गुंबद का तस्करा किया। तो सिर्फ यही नहीं है बल्कि आम मुसलमानों का भी मसला है कि उनके तमाम मुसलमानों के लिए जो मुख्तलिफ काबिल एहतराम साहबे कराम यहाँ पर मदफून हैं उनके कुबूर के ऊपर भी इस तरह से गुंबद और कुब्बे वगैरह बने हुए। लेकिन जैसे ही 19वीं सदी का आगाज हुआ वहां भी मसलक के पैरोकारों ने इन मजारात को जो है वो मुनदिम कर दिया और उनके निशानात मिटाने शुरू कर दिए और ये सिलसिला आज तक जारी और सारी। अच्छा, अगर हम ये बात फर्ज कर लेते हैं एक लम्हे के लिए, दलाइल तो अभी आगे चलकर आप लोगों की खिदमत में पेश होंगे, कि अगर ये सब चीजें हराम थी कब्रों के ऊपर गुंबद रखना, देखिए आज जब हम कब्रों को जो एहकाम जन्नतुल बकी है जो दलाइल वो लोग जिक्र करते हैं और हमारी जिम्मेदारी सिलसिले में क्या ये जिक्र करना है, वरना सारे चीजें जो है मतलब कब्रों पर जाना, तवस्सुल करना, उनकी तरफ रुक करके दुआ मांगना और उनको चूमना, कब्र के ऊपर सर रखना और तो कब्रिस्तान जाना, बहुत सारे अलग अलग चीजें की जिन पर अलग अलग दर्द जो है वो हो सकते हैं। लेकिन ये कि आज क्योंकि सिर्फ हम एक ही बात की हत्या करेंगे, इन्हेजाम और उन कब्रों के ऊपर जो मौजूद गुंबद थे और उनको जो गिराए गए थे उस पर हमारा फोकस हो। हम ये कह रहे हैं कि अगर हम आपकी बात ये मान लें कि ये तमाम निशानात मिटा देने चाहिए और कोई ऐसी चीज यहाँ पर बाकी नहीं रहनी चाहिए इमारतों की शक्ल में, जिस तरह से आपने रफ्ता रफ्ता भी इन तमाम चीजों को खत्म किया, तो फिर क्या वजह है कि मक्के के अंदर एक बाकायदा एक इस्लामिक म्यूजियम बनाया गया? यानी वहां से तो आप सारी चीजें खत्म कर रहे हैं, मक्के के अंदर बाकायदा एक इस्लामिक म्यूजियम और उसके अंदर वो तमाम चीजें جو مثلا مقام ابراہیم بعد میں وہ تبدیل کر دیتے، پیچھا پچھلے والا مقام ابراہیم، یہاں پر لوگ ریگولر وزٹ کے لیے بھی آتے ہیں، جو آتے ہیں وہ یہاں پر کھڑے ہو کے دعا بھی مانگ سکتے ہیں. تو کیا وجہ ہے کہ وہاں تو آپ نہ اس کو ہاتھ لگانے دیتے ہیں نہ چومنے دیتے ہیں، تو وہی چیز یہاں پر بھی آ کر کر سکتے ہیں. تو اس کو آپ نے کس دلیل سے پرزرو کیا ہوا؟ اور صرف یہ نہیں بلکہ خانہ کعبہ کے جو پرانے دروازے تھے وہ بھی اس میوزیم کے اندر رکھے ہوئے ہیں، یہاں پہ لوگ آ سکتے ہیں، یہاں پہ بھی کھڑے ہو کر دعائیں مانگ سکتے ہیں ان کے وسیلے سے یا ان کے تبرک حاصل کر کے ان سے. اسی طریقے سے جو خانہ کعبہ کے جو اور دروازے وغیرہ ہیں وہ بھی یہاں پر رکھے ہوئے ہیں. خانہ کعبہ کے دروازے کی چابی وہ اس میوزیم کے اندر ہے، کہ یہ کس دلیل سے آپ نے یہاں پر پرزرو کر رکھے ہیں؟ جب ہر چیز اور ہر آثار کو آپ نے مٹانے کا تہیہ کیا ہو تو یہ کس دلیل سے یہاں پر ہے؟ اسی طرح سے جو زمزم کا کنواں ہے اس کے اندر جو ایک اسٹرکچر تھا جس سے وہ ڈول وغیرہ کھینچ کے پانی نکالا جاتا تھا وہ بھی اس میوزیم کے اندر. تو بہرحال یہ تمام چیزیں پھر کس دلیل سے؟ دیکھیے وہابیت کا ہمیشہ سے ایک طریقہ کار ہے، علماء فرماتے ہیں ان کا طریقہ کار ہے، اتنا جھوٹ بولو اتنا جھوٹ بولو اتنا جھوٹ بولو اور کسی کی نہ سنو، بس کہتے چلے جاؤ. وہ آج ہم کو نظر بھی آتا ہے بقی میں جو افراد کھڑے ہیں، آپ کچھ بھی کہتے رہے وہ یہ کہتا رہے گا شرک ہے بدعت ہے، اور ایک ٹیپ ریکارڈر کی طرح سے وہ چیز چلتی رہے گی. وہ کسی کا نہ آرگومنٹ کوئی سنتے ہیں، نہ اس کی کوئی بات سنتے ہیں، نہ کسی کی کوئی دلیل سنتے ہیں، بس جب شرک 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 حرام حرام حرام. تو بہرحال جب ایک دیکھیے یہ بھی طریقہ کار ہے باقاعدہ، ایک طریقہ کار ہے کہ جب تک یہ مسلسل اگر ایک بات کہی جاتی 50 سال 100 سال مسلسل ایک بات کہی جائے تو آخر لوگوں کے دماغ میں بات آنے لگتی کہیں واقعی شرک تو نہیں، کہیں واقعی کفر تو نہیں ہو رہا. یہی وجہ ہے کہ کتنے اتنا طویل پروپیگنڈا اگر کیا جائے تو لوگ متاثر ہونے لگتے. آپ نے دیکھا کہ بہت ساری باتیں القاعدہ اور فلاں یہ اپنی جگہ جو لوگ اس قسم کی جو باتیں کرتے ہیں، لیکن انہوں نے خود سے وہ چیزیں کھڑی کی، اس کا ایک حبا بنایا، ان کو خبروں کے ذریعے زندہ رکھا. تو بہت سی چیزیں پروپیگنڈے کے ذریعے طویل پروپیگنڈا، اس سے لوگ متاثر ہوتے ہیں، خود ہمارے نوجوان متاثر ہونے لگے، یہاں تک کہ اس موضوع پہ بات کرنے کی اب ضرورت پیش آنے لگی کہ ان باتوں کو دلائل سے پیش کیا جائے. خود ایک دفعہ زیارت میں بہت ہی مذہبی نوجوان میرے ساتھ کربلا کے سفر، پورے رستے ان سے یہی بات چیت ہوتی رہی اور وہ اس بات کے قائل نہیں تھے کہ قبروں پر جا کر دعا کیوں مانگنی، امام حسین کی قبر پر جا کر بھی دعا نہیں مانگنی چاہیے بلکہ اللہ سے مانگنا چاہیے، وسیلے وغیرہ کے بھی قائل نہیں. تو آج کل کے یہ مخصوص پروپیگنڈا کے بعد کہتے جاؤ شیر 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 حرام حرام حرام، کے یہاں تک کے لوگوں کے دماغ میں یہ آنے لگے کہیں واقعی تو نہیں ہے ایسا. تو یہ افکار اب آ رہے ہیں، تو اب آپ کو چاہیے کہ آپ بھی دلائل سے لیس ہو جائیں اور لوگوں کو قائل کریں، جیسے میں نے ابھی کہا کہ اجر رسالت کی یہی ادائیگی. اچھا ان لوگوں نے کوئی دلائل کو دیکھ کر کوئی نظریہ نہیں بنایا، بلکہ خود سے ایک انحرافی نظریہ ایجاد کیا ہے اور اس کے بعد دلائل کے سلسلے میں جال سازی کرنے شروع کی. اچھا رسول کی بعثت سے بہت پہلے، بلکہ پیدائش رسول سے پہلے دنیا کے مختلف حصوں میں انبیاء ماتلف کے مزارات تھے، ان کے قبور تھی. پیغمبر تو آخری نبی ہیں نا، اس سے پہلے پیغمبر سے کتنے انبیاء گزر چکے ہیں. نہ صرف یہ کہ ہمیشہ سے ان کی قبروں پر صاحبان موجود ہیں، ان کی قبروں پر عمارتیں بنی ہوئی ہیں، بلکہ ان کی قبروں پر گنبد بھی بنے ہوئے ہیں. مثلاً جو شوش یا سوس بھی اس کو کہا جاتا ہے، شوش دانیال، یہ حضرت دانیال جو پیغمبر خدا ان کی قبر ہے. یہ بہت گونج رہی آواز، تو تھوڑا کم کریں. جو حضرت دانیال کی قبر ہے وہ یہاں پر ہے خوزستان جو ہے ایران کا، وہاں پر جو ہے گنبد اور پوری عمارت اس کے اوپر بنی ہوئی ہے، اور باقاعدہ اس کے اوپر چھت بھی ہے، سائبان بھی ہے، گنبد بھی بنا ہوا ہے، قبا بھی بنا ہوا ہے، اور یہ ہمیشہ سے چلی آ رہی ہیں قبر. اسی طریقے سے عراق میں حضرت صالح اور حضرت ہود کے مزارات ہیں، وہاں پر عراق میں ان کے اوپر بھی اگر آپ دیکھیں یہ حضرت صالح اور حضرت ہود کی قبریں جو پیغمبر خدا تھے، اس کے اوپر چھت بھی ہے، سائبان بھی ہے، یہ تمام چیزیں. اس کے علاوہ حضرت یونس کی بھی وہاں پر مزار آج کی جو ہے مرجع خلائق ہے. اس کے علاوہ اگر اسرائیل میں ہم دیکھیں تو حضرت ابراہیم کی جو قبر ہے، حضرت ابراہیم اس کے اوپر پوری ایک عمارت بنی ہوئی ہے، اس کے اوپر پورا ایک گنبد جو ہے وہ بنا ہوا ہے، اور یہ ہمیشہ سے چلی آ رہی ہیں اس کی تمام چیزیں. اس کے علاوہ خود اسرائیل میں حضرت اسحاق کی قبر بھی جو مقبوضہ اردن کا علاقہ ہے، اس کے علاوہ یہ حضرت اسحاق کی قبر ہے، اس کے علاوہ یہ جو قبر ہے یہ حضرت یعقوب علیہ السلام کی قبر، اور حضرت یعقوب کے ساتھ ہی یہ حضرت یوسف علیہ السلام کی بھی قبر. تو ان کے جو اجساد مطہرہ حضرت موسیٰ نے مصر سے ان کے جسموں کو بیت المقدس منتقل کیا ہے، اور آج بھی ان کی قبریں مقبوضہ اردن کے علاقے کے اندر موجود ہیں. ان سب پر عمارتیں ہیں، ان سب پر گنبد. اور مکے میں حضرت اسماعیل اور حضرت حاجرہ کی اور حضرت اسماعیل کی بیٹیوں کی قبریں ہجر اسماعیل کے اندر ہیں، جو گول دیوار آپ کو نظر آ رہی ہے. اس گول دیوار میں حضرت اسماعیل کی قبر ہے، حضرت حاجرہ کی قبر ہے، اور اس کے علاوہ حضرت اسماعیل کی بیٹیوں کی قبریں اس کے نیچے خانہ کعبہ کے صحن میں. اگر یہ سب حرام تھا اور ان کے پاس کھڑے ہو کر جو ہے وہ نماز پڑھنی جائز نہ تھی، تو پھر کیا وجہ ہے کہ ان کی قبروں کا طواف بھی کیا جاتا ہے؟ یعنی وہ خود ہجر اسماعیل طواف کے اندر شامل، اور جو حتیم کا علاقہ ہے جو قبر سے بالکل سمجھے متصل علاقہ، وہیں پر کھڑے ہو کر نمازیں پڑھتے ہیں لوگ، اور بہت اتنا کمپٹیشن ہوتا ہے کہ بعض اوقات یہیں پر ہی مذاب رحمت ہے کہ لوگ اس میں داخل ہوتے ہیں تو اس کو بند کر دیتے ہیں، ورنہ لوگ ثواب کو حاصل کرنے کچل کے مر جاتے ہیں. تو پھر کیا وجہ ہے، کس دلیل کے ساتھ جب قبروں کے پاس کھڑے ہو کر نماز نہیں پڑھ سکتے تو ہجر اسماعیل کے پاس کھڑے ہو کر نماز کو پڑھنا کیوں حرام نہیں؟ اور اگر مساجد اور اس کے اندر قبریں جو ہیں وہ جائز نہیں ہیں، تو یہ خانہ کعبہ کا پوری مسجد الحرام کا پورا صحن، جس کے اندر کہا جاتا ہے کہ کچھ روایتوں میں 70 اور بہت سے میں تو کئی 100 انبیاء کے قبور تک کا تذکرہ ہے اس کے نیچے صحن کعبہ، جو مسجد الحرام کا صحن ہے خانہ کعبہ سے متصل. تو پھر یہاں پر تمام مسلمان کھڑے ہو کر کیوں نمازیں پڑھتے ہیں؟ تو بہرحال تو پیغمبر اسلام کا آپ نے دیکھا کہ پیغمبر سے پہلے ہی تمام انبیاء موجود تھے، ان کی قبروں پر ہمیشہ سے قبے اور گنبد یہ چلے آ رہے ہیں، لیکن پیغمبر نے کبھی ان پر بنی ہوئی عمارتوں کو مسمار نہیں کروایا، کوئی حکم انہوں نے نہیں دیا، نہ اپنے کسی اصحاب کے ذریعے حکم دیا، نہ وہاں پہ جو ان علاقوں کے اندر افراد رہتے تھے ان کو حکم دیے کہ جاؤ اور جا کر انبیاء کے قبور پر جتنی بھی عمارتیں اور جو گنبد اور قبے بنے ہوئے ان سب کو جا کر مسمار کر دو. یعنی کم سے کم کچھ حدیثیں تو ایسی ہوتی ہیں جس میں پیغمبر اسلامی حکم دیتے کہ کم سے کم انبیاء کے قبور پہ تو یہ شرک اور بدعت نہیں ہونی چاہیے، لیکن ایسا کچھ نہیں تھا. اور کم سے کم یہی پیغمبر کہتے تھے، چلیے اگر آپ کہیں دوسرے علاقوں کے اندر پیغمبر نے حکم نہیں دیا تو یہیں پر ہجر اسماعیل کے بعد ممانعت ہونی چاہیے تھی، یہاں پر کھڑے ہو کر کوئی شخص نماز نہ پڑھے، یہاں پر قبریں بنی ہوئی ہیں حضرت اسماعیل حاجرہ کی، ان قبروں کے پاس کھڑے ہو کر نماز جائز نہیں، کوئی حدیث آپ دکھا دیجیے. تو یا پیغمبر یہ کر سکتے تھے کہ ان کی اجسام جو ہے کسی جگہ منتقل کروا دیتے، جیسے کہ حضرت موسیٰ نے اتنے سارے انبیاء کے اجسام جو ہیں مصر سے جو ہے وہ بیت المقدس اور مقبوضہ اردن کے علاقے میں منتقل کروائے، کہ بھائی یہاں پر نمازیں پڑھی جاتی ہیں، ان کی قبروں کے پاس کھڑے ہو کے نمازیں جائز نہیں، تو لہٰذا ان کے جسموں کو یہاں سے کسی اور جگہ منتقل کیا جائے. پیغمبر یہ کر سکتے تھے، نہیں کیا. اور صرف بات صرف نہیں تک نہیں رہی، حضرت ایوب جو پیغمبر خدا ان کی قبر جو ہے بصرہ میں، یہ آپ کو بڑی سعادت حاصل ہو رہی ہے کہ آپ جو ہے اپنے تمام انبیاء کے قبر حضرت ایوب کی بصرہ میں جو ہے قبر ہے، حضرت داؤد علیہ السلام کی ان کی جو اسرائیل میں قبر ہے، ان سب کے اوپر بھی آپ دیکھیں گے عمارتیں اور گنبد بنے ہوئے ہیں. حضرت یوشع باقاعدہ جو حضرت آدم کے بعد جو پیغمبر خدا تھے اردن میں، ان کی قبر ہے، اور زمانے میں لگتا ہے کہ لوگوں کے جسم بہت لمبے لمبے ہوا کرتے تھے تو ان کی قبریں بھی جو ہیں وہ کافی طویل اور لمبی ہے. اردن کے علاقے میں حضرت یوشع کی قبر ہے، اس کے اوپر بھی آپ دیکھیں کہ پوری ایک عمارت جو ہے وہ بنی ہوئی ہے، اور کسی بھی صحابی نے، کسی بھی آئمہ اثار میں سے کسی نے، اہل بیت میں سے کسی نے، پیغمبر کے اصحاب باصفا میں سے، اس کے بعد حکومت اسلامی جو ہے وہ کہاں کہاں تک مسلمانوں کی حکومت رہی ہے، لیکن بعد میں کسی نے بھی آ کر انبیاء کے ان مقبروں کے اوپر جو عمارتوں کو نہیں توڑوایا، کسی جگہ نہیں ملتا. یہ حضرت ہارون کی جو قبر ہے اس کے اوپر بھی دیکھیں قبہ اور جو ہے عمارت جو ہے وہ بنی ہوئی ہے. اس کے علاوہ اگر ہم شام میں دیکھیں تو حضرت حابیل کی قبر ہے، ان کی بھی دیکھیں کتنی طویل ان کی قبر ہے حضرت حابیل. حضرت آدم جو پہلے دنیا میں سمجھے انسان تھے، ان کی اولاد کی قبریں، اس کے اوپر بھی پوری عمارت اور قبہ اور سب کچھ جو ہے وہ بنا ہوا ہے. اس کے علاوہ حضرت موسیٰ کی قبر ہے، حضرت موسیٰ یہ بھی اسرائیل میں ہے، और हजरत शोएब अलैहिस्सलाम की कब्र उर्दन के अंदर है, उसके ऊपर भी पूरी इमारत वगैरह बनी हुई है। शाम में हजरत जकरिया की कब्र है, उसके ऊपर भी पूरे गुंबद कुब्बे और इमारतें जो बनी हुई हैं। फिर शामी में सहाबा में से हजरत बिलाल हबशी की कब्र है, वो भी पुख्ता जो है कब्र इस तरह से बनी हुई है, ऊपर जो है बिल्डिंग और इमारत जो है वो भी मौजूद है इसकी। यानी ना सिर्फ ये कि पैगंबर ने और दीगर आने वाले असहाब ने ना सिर्फ ये कि इन कब्रों को मुनहदिम नहीं करवाया, बल्कि मामला बरक्स हुआ, बल्कि उनकी तामीर और हिफाजत का काम जारी रहा। और इसलिए कि इन आसार से देखिए दीन की हिफाजत होती है। देखिए कहा जाता है, उलमा बयान करते हैं कि जो सन ईसवी है यह हजरत ईसा की पैदाइश से शुरू हुआ, आज 2012 चल रहा है। हजरत ईसा, हजरत मरियम, इंजील, हवारीन ईसा, बहुत सारे मुहक्किकीन के नजदीक इनका वजूद आज, यानी गैर मुस्लिमों की बात कर रहा हूँ, इनका वजूद एक अफसानवी तारीख बन चुका है। क्योंकि ना इन लोगों की उन लोगों ने ना जाए विलादत को महफूज रखा है। हजरत ईसा कहाँ रहते थे उनके घर का कुछ नहीं पता, हजरत मरियम कहाँ रहा करती थी उनके घर का कुछ नहीं पता, बैतुल मुकद्दस के अलावा कौन सी जगह ऐसी थी कि जहां पर वो इबादत किया करती थी, कोई आसार उन लोगों ने महफूज ना रखे। अक्सर मुहक्किकीन तो अब हजरत ईसा के सूली दिए जाने के वाक़े को भी एक अदबी और लिटरेचर का हिस्सा समझते, जैसे कोई वाक़े हुआ ही नहीं। अगर ये निशानियां मौजूद होती, देखिए तमाम आसार उन लोगों ने भी मिटाए और आज उनके पैरोकार भी इसी पॉलिसी के ऊपर अमल पैरा। देखिए अगर ये निशानियां मौजूद हो ना, तो आने वाली नस्लें जो है उन अफराद से वाबस्ता रहती। ये हकानियत का सबूत होती है कि अफराद मौजूद थे, एग्जिस्ट करते थे, ताकि लोग बाद में आने वाली नस्लें, आइंदा आने वाले अदवार और सदियों में उनकी उनमें शक की हालत में ना गिरफ्तार हो, जैसे आज लोग शक की हालत में गिरफ्तार हो गए। हजरत ईसा थे भी या नहीं, मुसलमानों की बात नहीं कर रहा, उनके मुहक्किकीन की बात कर रहा हूँ। हजरत मरियम थी भी या नहीं, सूली देने का कोई वाकया अदबी है, कुछ तारीख का हिस्सा भी है या नहीं। तो बहरहाल ये तमाम चीजें ऐसी हैं, यही वजह है कि आज हमने वाकये करबला को तमाम मजालिस और मातम के जरिए जो जिंदा रखा हुआ, इसकी भी वजह ये, जब हर जगह पर बातिल ने रोकने की कोशिश की। वरना आप खुद सोचिए कि रेगिस्तान या जंगल और बयाबान में जो वाकये करबला पेश आया था, कब का एक तारीखी अफसाना करार दे दिया जाता अगर हम उसको मजालिस और मातम के जरिए बरकरार ना रखते, कब का वो कह के खत्म कर देते। लेकिन हमने इस तरीकों से बाकी रखा। रसूल से मंसूब जो चीजें 1400 साल से पैगंबर की हकानियत का सबूत है। देखिए हजरत ईसा कितनी बड़ी ईसाई दुनिया है, लेकिन उन्होंने कोई चीज प्रिजर्व नहीं की, लेकिन वो के बातिल अकीदे के ऊपर थे, वो चीजें मिटाते चले गए, बात एक अफसानी चीज समझी जाने लगी। लेकिन 1400 साल गुजर गए, पैगंबर का हमें पता है कहाँ पैदा हुए, पैगंबर का हमें पता है कौन सी गार में, मतलब गारे हिरा में कहाँ इबादत करते थे, गारे सौर के अंदर गुजर क्या वाकया पेश आया था, पैगंबर कहाँ पर नमाज पढ़ते थे, ये तमाम जगह मौजूद है। कहाँ सुपुर्द खाक हुए, उनके खानदान और घर वालों के कबूल जो है कहाँ कहाँ हैं, लेकिन अब खास वक्त के गुजरने के साथ साथ उन चीजों को मिटाया जा रहा है, ताकि आने वाली सदियों के अंदर इनके आसार बिल्कुल महा हो जाए। हजारों साल देखिए इस तरह से गुजरते भी अगर चले जाएं और चीजें महफूज रहे उनकी, तो उनके आसार से भी लोगों की हकानियत का जो है पता चलता है। लेकिन बातिल अपनी उसी लॉन्ग टर्म प्लानिंग का हिस्सा करार देता है हमेशा से, कि इन आसार को मिटा दिया जाए। यहूद नसारा ने भी देखिए खास साजिश के तहत इन आसार को महफूज नहीं किया, और आज भी उनके वही जरखरीज इसी पॉलिसी पर अमल पैरा है और मुसलसल आसार को खत्म करते चले जा रहे हैं। वरना देखिए और जो औलिया हैं और सालहीन की कब्र दुनिया में हर जगह, ईरान में भी हैं, इराक में हैं, शाम में हैं, मिस्र में हैं, मराकश में हैं, यूनस में हैं, पाकिस्तान में हैं, इंडिया में, हर हर जगह पर कब्र के ऊपर इमारतें भी बनी हुई हैं, गुंबद भी बने हुए हैं, कुब्बे भी बने हुए हैं। अच्छा अगर आप मान भी लें कि सब चीजें हराम थी, तो फिर आप बताइए कि कब्र रसूल के ऊपर ये गुंबद खजरा ये क्यों अभी तक आपने बाकी रखा हुआ था। अगर आप कहें कि हमें लोगों का डर है कि अगर हम इस कुब्बे को बेकर ढाएंगे तो लोग हमारे खिलाफ बहुत ज्यादा हो जाएंगे, तो हम फिर ये आपसे पूछेंगे कि आपने तकैये का नजरिया कब से अख्तियार कर लिया। आपके मजहब में तो तकैया करना हराम है, लोगों को खौफ की वजह से बहुत सी चीजें इस तरह की बर्दाश्त करना। और अगर ये तकैया आपके यहाँ जायज था, तो ये तकैया आपने बकी की कब्रें गिराने में क्यों नहीं इस्तेमाल किया। तो देखिए अगर ये जो कहा जाता है ना कि 5-7 मिनट के बाद गुफ्तगू करने के बाद फिर आपको थोड़ा वक्फा दे देंगे कि जो अगर आप ये कहें कि भाई कब्रों के ऊपर इमारत नहीं होनी चाहिए, खुला होना चाहिए, तो रसूल अल्लाह को उनके हुजरे में क्यों दफन किया गया? क्या रसूल अल्लाह जिस कमरे में अपने हुजरे में दफन हुए थे उसकी छत नहीं थी? उसकी छत भी थी। पैगंबर इस्लाम जिसके अंदर मदफून है, इसकी छत भी थी, इसकी दीवारें भी थी, इसके ऊपर इमारत भी बनी हुई। पैगंबर उसी इमारत के नीचे दफन, और तो उसी हुजरे में वफात के बाद पैगंबर इस्लाम की बिल्कुल कब्र के साथ हजरत आयशा ने 50 साल गुजारे। 50 साल अगर उस कब्र के साथ खड़े होकर नमाज पढ़ना किसी भी कब्र के साथ ममनू है, तो हजरत आयशा की नमाजों का क्या हुक्म? आप बताइए, हजरत आयशा जिस हुजरे के अंदर मौजूद थी वहीं पर पैगंबर इस्लाम की कब्र, और हुजरे उस जमाने में छोटे छोटे होते थे, कब्र के बिल्कुल करीब ही बैठकर नमाजें पढ़ती होंगी, तो फिर वो नमाजें किस तरीके से पढ़ती थी? अगर नमाजें कब्र के पास खड़े होकर पढ़ना जाए, जाहिर है कब्र को क़िबला तो कोई भी नहीं बनाता है ना, उसके साथ खड़े हो जाते, उसमें तो कोई हराम की बात नहीं। तो देखिए, दफन के बाद भी किसी ने भी पैगंबर इस्लाम की कब्र पर मौजूद ना तो छत को तोड़वाया ना इमारत को तोड़वाया, और पैगंबर इस्लाम के जो रोजा है गुंबद खजरा जिसके ऐन नीचे कब्र रसूल, उसके ऊपर एक वेंटिलेटर, एक रोशनदान। अच्छा, ये गुंबद खजरा तो बाद में बनाया गया, लेकिन पैगंबर इस्लाम की अपनी जो कब्र मुबारक जहां पर थी उसकी जो छत है, एक दफा बहुत मशहूर वाक्य और बिल्कुल मुत्तफिक अलैह वाक्य, तमाम उलमा अहले सुन्नत ने उस वाक्य को अपनी किताब में लिखा है कि बाकायदा जब जिस वक्त मदीने में खुशसाली का दौर आया था, बारिशें बिल्कुल नहीं हो रही, तो हजरत आयशा रोजे रसूल ने एक तरकीब लोगों को बताई थी कि आप ये करें कि ऊपर एक सुराख करवाएं छत में, और यह जो ऊपर का कोई वेंटिलेटर होगा उसको वहां से हटाएं ताकि बरह रात सूरज की किरणें कब्र रसूल के ऊपर पड़े। लोगों ने जब ऐसा किया और सूरज की किरणें कब्र रसूल पर पड़ी, तो उसी वक्त घटा टोप बादल आए और उसी वक्त मूसलाधार बारिश जो है वो शुरू हो गई मदीने, और पूरा मदीना जलता हो गया। अगर कब्र रसूल के ऊपर कोई इमारत जायज नहीं थी तो फिर इसको भी आप हटाते, या सहाबा में से हटाते कि भाई सूरज की बहरात नीचे कब्र होनी चाहिए और आसमान तले होनी चाहिए, उस पर कोई इमारत नहीं होनी चाहिए, सहाबा में से किसी ने क्यों नहीं तोड़वाई? बल्कि उसी छत के नीचे हजरत अबू बकर और हजरत उमर की वसीयत थी कि हमें दफन किया जाए रसूल अल्लाह के साथ। और सिर्फ यही नहीं, बल्कि हर जमाने में पैगंबर इस्लाम के रोजे की तामीराती सरगर्मियां भी जारी रही, बनू उमय्या और बनू अब्बास के अदवार भी बाद में आए और उन्होंने कब्रों के ऊपर गुंबद वगैरह भी तामीर करवाए, और उस जमाने से लेकर आज तक इन तमाम रोजे रसूल पर भी और तमाम जो मस्जिद नबवी है और रोजे रसूल है उसमें तजीन व आराइश का काम किया जाता है, उसके लिए माहिरीन की खिदमत भी हासिल की जाती है, और बाकायदा किताबुल अथार में इमाम अबू हनीफा के हवाले से कि उनके उस्ताद हम्माद ने बताया था कि कुछ लोगों ने बाकायदा पैगंबर इस्लाम और हजरत अबू बकर और उमर की कब्र को देखा है, यानी बराह रास्त अपनी आंखों से देखा था, और वो फरमाते हैं कि उस कब्र पर वाज़े एक उभार था जिसे छोटा सा गुंबद कह सकते हैं, और बाकायदा किताबों के अंदर बाकायदा वो तमाम इमाम अबू हनीफा से और उनके उस्ताद हम्माद से उस पूरी वो चीजें नकल की गई हैं कि उनकी कब्र किस तरह की थी जिन्होंने अपनी आंखों से कब्र रसूल को देखा। तो बहरहाल ये आप देखें कि खुद इमाम आजम अबू हनीफा जो थे, हमारे बिरादरान अहले सुन्नत के एक बड़ी आवाम जिनकी तकलीफ आजकल करती है, 150 हिजरी में तो इनकी पैदाइश हुई, उनके उस्ताद जिन्होंने वाबाद बयान के उस्ताद हम्माद, तो कम से कम 30 साल तो बड़े थे इमाम अबू हनीफा से। और देखिए, और 60 हिजरी में वाक़ करबला हुआ है, 150 हिजरी में इमाम अबू हनीफा की पैदाइश हुई है, वो 30 साल बड़े थे तो 120 हिजरी का वाक़ा होगा, यानी 60 साल गुजरे होंगे सिर्फ वाक़ करबला। उस वक्त उन्होंने अपनी आंखों से पैगंबर की कब्र पे देखा कि उसके ऊपर वाज़े तौर पर एक उभार था जिसे छोटा सा गुंबद भी कहा जा सकता है, तो ताबईन और तबा ताबईन के अदवार भी मौजूद रहे, उस वक्त उस कब्र पे इतना उभार उन्होंने क्यों बाकी रखा? देखिए, वहाबी हजरात कहते हैं कब्रों को मुनहदिम करके जमीन बोस और बिल्कुल फ्लैट कर देना चाहिए, تو وہ بھائی کیوں باقی رکھا گیا؟ اچھا پیغمبر اسلام اور خلفائے روم اور خلیفہ اول جو تھے ان کی قبروں پر بھی اتنی ابری ہوئی تھی زمین، تو بعد میں کسی بھی صحابی نے یا اہل بیت میں سے کسی نے کیوں اس کو بلڈوز نہیں کروایا، کیوں اس پر بیلچے نہیں جلوائے، کیوں اس کو زمین بوس نہیں کیا؟ کیونکہ وہاں کی کیوں وہاں کی آخر چھت اور دیواریں جو ہے نہیں گرائی؟ اور ایک بات کو وہ اور بیس بناتے ہیں جو صحیح مسلم کی ایک روایت ہے کہ پیغمبر اسلام نے قبروں کے اوپر بیٹھنے سے اور اس کے اوپر کچھ بنانے سے منع کیا، قبروں کے اوپر بیٹھنے سے اور اس پر کچھ بنانے سے منع کیے. تو ہم کہتے ہیں قبروں کے اوپر بیٹھنا تو ظاہر منع کراہیت بھی ہے، لیکن اس میں قبروں کے اطراف میں بیٹھنے کا تذکرہ نہیں. یہ تو نہیں ہے روایت کے اندر کہ قبروں کے اطراف میں بھی نہ بیٹھو، قبر کے اوپر بیٹھنا منع. ورنہ حضرت عائشہ 50 سال تک کیوں قبر رسول کے پاس بیٹھے؟ اچھا مسلمان ہجر اسماعیل کے پاس جو بھی آپ نے دیکھا تھا تصویر میں کیوں بیٹھتے ہیں اور وہاں پر نمازیں ادا کرتے ہیں؟ اور جہاں تک رہا قبر کے اوپر بیٹھنے کا، وہ تو آج تک ہم نے کبھی کسی پاگل کو بھی قبر کے اوپر بیٹھے نہیں دیکھا، اس کی تو بات چھوڑ دی. اچھا گنبد اور قبے ہمیشہ اطراف قبر میں بنائے جاتے ہیں، قبر کے اوپر نہیں بنائے جاتے. دیکھیے کون سی چیز پیغمبر نے منع کی؟ اس زمانے میں بھی رائج تھا، آج بھی یہود و نصارہ کے اندر ایک چیز رائج ہے، وہ قبروں کے اوپر عمارت بناتے ہیں. اوپر مثلا جس طرح یہ قبر ہے نیچے، اس کے اوپر انہوں نے ایک چیز بنا دی، یہ قبر ہے اس کے اوپر انہوں نے ایک اسٹرکچر، ایک قبر کے اوپر اسٹرکچر بنایا، یہ قبر ہے اس کے اوپر ایک جو ہے ایک اسٹرکچر بنا دی، این قبر کے اوپر، یہ قبر ہے اس کے اوپر ایک اسٹرکچر بنایا، یہ قبر ہے اس کے اوپر ایک اسٹرکچر. یہ جب سے ان کے اندر رائج ہے، اس زمانے میں بھی سلسلہ تھا، تو پیغمبر نے قبروں کے اوپر کوئی عمارت بنانے سے منع کیا، اطراف میں عمارت بنانے سے منع نہیں کیا، جیسے کہ آپ ان تمام تصویروں کے اندر دیکھ رہے ہیں. یعنی بلڈنگ اوور دا گریو یہ الگ چیز ہے اور بلڈنگ اراؤنڈ دا گریو یہ الگ چیز ہے، اوور اور اراؤنڈ کا فرق. اطراف قبر میں بلڈنگ بنانا اس کی ممانعت نہیں، قبر کے اوپر بنانے کی ممانعت آئی. تو یہ دماغ میں چیز رہے. اور دیکھیں یہ جو روزے ہیں اور یہ جو عمارتیں ہیں یہ عبادت خدا کے لیے ہوتی ہیں، وہاں موجود مکانات ان عبادت کرنے والوں کے لیے فلاح اور سہولت کے لیے بنائے جاتے ہیں تاکہ وہ سکون سے عبادت کر سکیں. وہاں پہ کوئی مردوں کو پوجنے کے لیے نہیں آتا ہے، کوئی ان کی قبروں کو قبلہ بنا کر اس کی طرف رخ کر کے نمازیں نہیں پڑھتا ہے، بلکہ روزوں کی شان و شوکت بڑھائی جاتی ہے. خود سعودی عرب میں مسجد نبوی کی شان و شوکت بڑھانے کے لیے کتنے اقدامات کیے گئے، خود جو ہے روضہ رسول کی شان و شوکت کی ہر وقت پالش ہو رہی ہے، ہر وقت نقش و نگار مثلاً جو ہے وہاں پر بنائے جا رہے ہیں، ہر وقت صفائی ہو رہی ہے، سونے کا کام کیا جا رہا ہے، اس کو زیادہ سے زیادہ جو ہے پرشکور خوبصورت بنانے کے اقدامات کیے جا رہے ہیں. تو یہ کام تو سب آپ خود بھی کر رہے ہیں، تو یہاں پہ قبریں تو بنی ہوئی نا، اس کی تزئین و آرائش، اس کے اوپر بلڈنگ، اس کے لیے ماہرین کی خدمات، یہ سب آپ خود بھی کر رہے ہیں، تو پھر دوسروں کو فقط کافر و مشرک کیوں قرار دیتی ہیں؟ اچھا کوہ صفا جس پر عبادت کا بڑا ثواب ہے باقاعدہ، اس کے اوپر عین کوہ صفا کے اوپر ایک گنبد بنا دیا گیا، ایک گنبد. یہ تو رسول اللہ کے دور میں نہیں تھا، رسول اللہ کے دور میں نہیں تھا. اور اس کی حفاظت کے لیے کوہ صفا کی چار دیواری ایک دیوار بندی کر دی گئی ہے اس کے لیے، اور اوپر یہ گنبد، یہ رسول کے زمانے میں نہیں تھا، تو پھر یہ شرک کیوں نہیں ہے یہ گنبد بنانا؟ اچھا اب اس کو پرزرو کرنے کے لیے اس کے کوہ صفا کے آگے شیشے کی ایک وہ بھی بنا دی گئی ہے، ایک دیوار تھی، اے سی بھی لگا ہے، ورنہ پہلے تو جو صفا و مروہ کے درمیان صحیح کی جاتی تھی یہ بالکل ایک کھلا علاقہ تھا، بس ایک اوپر ایک سائے کے لیے ایک چیز پڑی ہوتی تھی، اس سے پہلے تو وہ چیز بھی نہیں تھی، بالکل کھلا علاقہ تھا. اور مسجد الحرام سے تو بالکل باہر کا علاقہ آج بھی ہے، مسجد الحرام کا پارٹ نہیں ہے، عورتیں اپنے مخصوص ایام کے دنوں میں بھی صفا و مروہ والی جگہ پر جا سکتی ہیں. تو بہرحال اب تو خیر کئی منزلہ صفا و مروہ بنا دی گئی، اور یہ مروہ پہلے زمانے میں اس طرح سے ہوتی تھی، یہ اوپر جو چھپر سا ایک چلا آ رہا ہے اس کے سائے کے اندر لوگ صحیح کر دیا کرتے. لیکن کیا ہے کہ لیکن پھر بھی اس کے باوجود اب تو خیر بہت ہی कई मंजिला बना दी गई है और एसी लग गए हैं और बहुत ही के दरमियान वरना दरमियान में आने जाने वालों के लिए अलग रास्ता नहीं हुआ करता था। और एक जमाने में जब तूफान वगैरह आया था तो लोगों ने बाकायदा तैर कर भी सफा मरवा में सही की। अच्छा, अब एक बात और बस में कह के फिर मैं बात को फिलहाल खत्म करता हूँ, फिर अगले वक्फे के बाद फिर हम इसको दोबारा बात को शुरू करेंगे कि खुद कितनी चीजों के खिलाफ वर्जी आप खुद कर रहे हैं, कितनी अहादीस की, तो फकत फिर कब्रों ही की तरफ फकत तवज्जो क्यों है? कितनी ऐसी चीजें मसलन काबे के अतराफ में बुलंदो बांग इमारतें बनाना, कितनी रिवायतों के अंदर इस बात की मुमानियत आई। आप देखिए वो बीच में काले रंग का जो नुकता नजर आ रहा है ना, वो खाने काबा है। हर बिल्डिंग खाने काबा से बड़ी और बुलंद, बीसियों गुना जो है बुलंद मंजिलें जो हैं वो, और खाने काबा गालिबन लगता है कि मक्के की शायद सबसे छोटी इमारत बन के रह गई। ये तिजारती मकासद हैं, बहुत सारे चले हम कहें कि जायरीन की सहूलत के लिए आपने बहुत सारी अगर चीजें फिल्फर की हुई हैं, तो ये कि आप भी तो हादिसों की मुखालफत मुस्तकिल कर रहे हैं जिसकी मुमानियत आई है हादिस में, लेकिन फिर वो किस दलील से आप कर रहे हैं? तो ये तमाम चीजें देखिए इस तरह की हैं, बहुत सारी चीजें ऐसी, मैं बस ये बात कह के फिलहाल अपने गुफ्तगू को रोकूंगा कि इंटरनेट के ऊपर देखिए हर चीज का आप पैदावार ना करें। कब्र रसूल कह कह के बहुत सारी चीजें जो है इस तरह की कर दी गई हैं और लोग समझते हैं कि शायद ये कब्र रसूल है और ये बहुत इंटरनेट पे जाली चीजें फैलाई गई हैं। सैकड़ों साल से किसी शख्स ने भी कब्र रसूल को नहीं देखा है, वहां पर मुकीम अफराद की भी बात कर रहा हूं। ये जलालुद्दीन रोमी की कब्र है ओनिया में तुर्की में, और इंटरनेट पे हर जगह तकरीबन ये इस तौर पर मशहूर की गई कि पैगंबर इस्लाम की कब्र नहीं, ऐसा नहीं, जलालुद्दीन रोमी की कब्र है ओनिया तुर्की में। इसके अलावा एक तस्वीर ये भी है, ख्याली तस्वीर चले तो ख्याली भी है, लेकिन एक तस्वीर और है जिसे कहा जाता है कि ये बहुत नादिर और नायाब तस्वीर है, ये कब्र रसूल की तस्वीर है, ये बिल्कुल जाली तस्वीर, बिल्कुल जाली। तो ये इस किस्म की बातें करके लोग जो है गुमराह करते हैं, तो उसकी तरफ आप होशियार हैं कि किसी ने कब्र रसूल को देखा नहीं। और सिर्फ यहाँ की हद तक बात नहीं है, बल्कि मैं वो मिसाल एक मिसाल और दे देता हूँ, उसके बाद बस बात खत्म करेंगे। फिलहाल इमाम आजम अबू हनीफा की कब्र है, बाकायदा जरी बनी हुई है बगदाद में। ये इमाम शाफी की कब्र है काहिरा में, कायरो मिस्र में, ये उनकी कब्र है। इसके ऊपर पूरी इमारत भी बनी हुई है, गुंबद भी बने हुए हैं, कुब्बे भी बने हुए हैं, पुख्ता ऊंची कब्र भी। इमाम अहमद इब्न हंबल की कब्र है शाम में, इसके ऊपर भी देखें इमारत कुब्बा सब तमाम चीजें बनी हुई। ये इमाम बुखारी की कब्र है समरकंद में उज़्बेकिस्तान, और ये उनकी और सिर्फ यहाँ की हद तक बात नहीं है, बल्कि मैं वो मिसाल एक मिसाल और दे देता हूँ, उसके बाद बस बात खत्म करेंगे। फिलहाल इमाम आजम अबू हनीफा की कब्र है बाकायदा जरी बनी हुई है बगदाद में। ये इमाम शाफी की कब्र है काहिरा में, कायरो मिस्र में, ये उनकी कब्र है। इसके ऊपर पूरी इमारत भी बनी हुई है, गुंबद भी बने हुए हैं, कुब्बे भी बने हुए हैं, पुख्ता ऊंची कब्र भी। इमाम अहमद इब्न हंबल की कब्र है शाम, इसके ऊपर भी देखें इमारत कुब्बा सब तमाम चीजें बनी हुई। ये इमाम बुखारी की कब्र है समरकंद में उज़्बेकिस्तान, और ये उनकी बराहरात ऊपर तो देखें कुब्बा और वो बिल्डिंग बनी हुई थी इतनी बड़ी, और ये उनकी कब्र है कितनी ऊंची और बड़ी। इब्ने तैमिया की कब्र है, जो कि इस वक्त वहाबियत के सारे जो अकायद हैं वहाबियों के वो इब्ने तैमिया से लिए हुए उन्होंने। ये जुनैद बगदादी की कब्र है, इसके ऊपर ही इमारत कुब्बा इतनी बड़ी जरिए सब कुछ बना हुआ है, इनको क्यों नहीं आप ढाते और खत्म करते हैं? आपकी तो तमाम रियासतें इसके अंदर आप लोगों की वो है असर रसूख है, इन तमाम जगहों की भी खत्म करवाइए और ढाइए, और वही जन्नतुल बकी वाला हशर खुदा ना खास्ता इन तमाम कबूर का भी जो आपको करना चाहिए। इसी तरीके से अब्दुल कादिर जिलानी वगैरह की भी कबूर है, तो ये तमाम चीजें ऐसे इसी तरह से मसलन ये सारी जन्नतुल बकी के अंदर बात थी, जन्नतुल माला का जो कब्रस्तान है मक्के में, इसके ऊपर भी पूरे कुंभे और गुंबद जो है वो बने हुए, कुंभे और गुंबद। और उस वक्त तो ये डिस्ट्रक्शन से पहले हजरत खदीजा ताहिरा की जो कब्रे मुबारक थी उसके ऊपर कुब्बा और गुम्बद जो है बना हुआ था। जन्नतुल माला के कब्रिस्तान ऊपर से न सिर्फ के वो गुम्बद भी वहां से तोड़े गए बल्कि उसके बाद फिर इस तरह की कब्र हो गई। और सर इस पे भी कुछ मोमिनीन वहां पर जाते थे, उन्होंने हाथ से निशान को बाकी रखने के लिए वहां पर नाम वगैरह भी लिख दिया था उन्होंने। लेकिन अब तो वहां जाना भी तकरीबन बिल्कुल बंद हो गया। ये हजरत खदीजा ज़ाहरा की कब्र इस तरह से कितने बुरे हाल में जो है वो वहां पर रखी गई। फिर उसके बाद थोड़ी सी बहुत सफाई करवा के अब और निशान को कम से कम करते चले जाए। पहले तो आपने वो देखा, उसके बाद फिर हजरत अब्दुल मुत्तलिब और हजरत अबू तालिब अलैहिस्सलातु वस्सलाम। इनके कबूर के ऊपर भी इसी तरह से गुंबद और कुब्बे बने हुए थे वहां के डिमोलिशन से पहले, जब इंहदाम से पहले। लेकिन उसके बाद फिर जब वो ऊपर से हट गया तो अब ये उनकी कब्रें। और उसके बाद और फ्लैट करते जा रहे हैं आहिस्ता आहिस्ता, बहुत सारी चीजों को देख रहे हैं, उनके साइज भी कम होते जा रहे हैं। यानी बहुत आहिस्ता रवि के साथ वहां पर ये वाला काम। हर दफा जब हज पे लोग जाते हैं तो एक पता चलता है कि मस्जिद इतनी ज्यारत है और खत्म हो गई। और अब ये बकरी कब्रिस्तान है, जो ग्रीन रंग की जो जालियां या जो खिड़कियां जो आपको नजर आ रही हैं, इनके पीछे कबूर हैं। साल में कोई एक दफा शायद यहाँ का कोई गेट खुलता है, वो मुश्किल ईद वगैरह के मौके पर। और वहां पे भी जो इसके अंदर भी बहुत सारे ऐसी जगह हैं कि जहाँ पर फिर मजीद रुकावटें कि अब उनकी आंखों से उनकी कबूरें जो है वो मुतहर जो है वो भी नहीं देखी जा सकती। यानी आप वो बिल्कुल उनकी नजरों से लोगों की छुपा दी गई। वरना ज्यारत कबूर के लिए अब जब लोग वहां पर आए हैं और वहां पर जा रहे हैं तो कम से कम कोई आंखों से तो कोई चीज नजर आनी चाहिए। जन्नतुल माला में वो भी बहुत पॉसिबल नहीं रहा। इसी तरह से हजरत हमजा का बाकायदा रोजा और मकबरा वहां पर बना हुआ था मदीने में, लेकिन जो है उसको भी ढा दिया गया। और अब बिल्कुल एक फ्लैट कब्र है। और अब हजरत हमजा के इसके अलावा कोई और वैसा निशान और यहाँ पे कोई मुस्तकलन, बल्कि लोग जो यहाँ पर खड़े होते हैं लोगों को यही बात बता रहे होते हैं, बजाय कि हजरत हमजा का जिक्र करने के उनके कातिल का जिक्र हो रहा होता है, वहशी का, वहशी जिसने हजरत हमजा को कत्ल किया था और उनका जिस्म के जो टुकड़े किए थे और जितनी उनकी लाशें की बेहरमती की थी, और बाद में जान के खौफ से भी उसने इस्लाम कबूल कर लिया था। लेकिन वो जो यहाँ पे अपराध खड़े होते हैं, लोगों को ये कहानी सुना रहे होते हैं कि हमजा इस तरह से शहीद हुए, बाद में वहशी ने इस्लाम कबूल किया और वहशी के इस्लाम कबूल करने की मजा में फिर कुरानी आयतें नाजिल हुई। तो बजाय कि हजरत हमजा का जिक्र करने के उनके कातिल का तस्करा यहाँ पर हो रहा होता है। और अब बहुत सारी निगाहें पैगंबर इस्लाम जिस जगह पर पैदा हुए थे, ये सामने लाइब्रेरी एक आपकी है, ये जो ग्राउंड फ्लोर पे आपको जो वो नजर आ रही है, ये पैगंबर इस्लाम जिस जगह पर पैदा हुए ये पैगंबर इस्लाम की विलादत का। और बहुत ज्यादा लोग धड़कते हुए दिल और एक खतरा और एक वो महसूस हो रहे जिस एतबार से इस इमारत को इसी तरह से बोसीदा हाल में रखा गया है। और अक्सर अपराध को तो हमने खुद वहां पर देखा है, बाकायदा इसके अतराफ में पेशाब वगैरह करते हुए, यानी कोई रोका वगैरह नहीं जाता है। और जो हाल इसका वहां पर रवाज के साथ रखा हुआ है कि कहीं ऐसा ना हो खुदा ना खास्ता कि इसको भी डिमोलिश कर दिया जाए। बहरहाल उसको लाइब्रेरी बना दिया गया और लाइब्रेरी कभी खुलती भी अब हम नहीं देखते और वो मुस्तकिलन बंद रहती है। उसके करीब जाएंगे तो उसको हाथ वाथ लगाने को भी अक्सर अगर वो देख लें तो उसको भी जो है वो मना करते हैं। और खुद उनकी अपने कबूर देख लें, खुद आप यूएई वगैरह के अंदर देखें कि जैद बिन सुल्तान अन्नाहियान जो उनकी बड़ी बड़ी खबरें और सब कुछ बनी हुई हैं, लोग उनके पास आते हैं। तो बहरहाल ये तमाम चीजें ऐसी हैं कि ये अब आपके तमाम सामने हमने ये तमाम तस्वीरें आ गई, आपको पता चल गया इन सब पे गुंबद थे, कुब्बे थे, और उसके बाद इनको उठाया गया। मुसलमानों के बाद बताने की जरूरत है कि हमेशा से ये चीजें मौजूद थी, ये नहीं कि ये पहले से इसी तरह से चली आ रही। इस सिलसिले में जिम्मेदारी का तस्करा हम आगे चलकर करेंगे। अभी थोड़ी देर के लिए 5-7 मिनट का हम वक्फा देते हैं। सल्लल्लाहु अला मुहम्मदिन व आलिहि वसल्लम। शायद जो है ना ये शाहिदा की जवान जिसके मायने अलामत और निशानी की होती, यही वजह है कि सफा और मरवा को सूरह बकरा की आयत नंबर 158 में शायर खुदा कहा गया, इन्ना सफा व मरवा मिन शायरिल्लाह। और इसके अलावा सूरह हज में वो ऊंट जो कुर्बानी के लिए मिना जाते हैं ان کو بھی شاعر خدا کہا گیا. بل بدنا جالنا لکم من شاعر اللہ, جو قربانی کے لیے جو جانور, یہ جو اونٹ وغیرہ لے جائے جاتے ہیں اس کو بھی شاعر خدا کہا گیا. اس لیے کی چیزیں دین حنیف اور آئین ابراہیم کی علامت اور نشانیاں. اسی طرح سے مزدلفہ کو مشعر الحرام اسی وجہ سے کہا جاتا ہے کہ یہ دین خدا کی نشانیوں میں سے ایک ہے. مزدلفہ کا میدان وہاں وقوف کر کے خدا کے اطاعت گزار ہونے کی علامت شمار کیا گیا, اور تمام مناسک کے حج کو بھی شاعر اللہ کہا گیا. تو کیا انبیاء, آئمہ یا اولیاء, ان کی جو ذوات مقدسہ ہیں ان کی قبور کو دیکھ کر کسی کو دین خدا کی عظمت کا احساس نہیں ہوتا؟ اور کیا ان کی اطاعت کا کوئی جذبہ ان کی قبور کو دیکھ کر پیدا نہیں ہوتا؟ کیا یہ سب شاعر نہیں ہیں؟ کیا صرف اور صرف پہاڑ اور اونٹ شاعر خدا ہیں؟ یعنی معاذ اللہ جمادات جیسے پہاڑ, حیوانات جیسے اونٹ, یہ تو شاعر خدا ہوں, لیکن جن کے صدقے میں کائنات بنی ہو, جن سے لوگوں نے دین لیا ہو, ان کے اجسام و قبور کی جو نشانیاں ہیں وہ شاعر خدا نہ ہوں؟ اس نظریے کا تو اسلام سے کوئی تعلق نہیں. اچھا, حضرت آدم سے لے کر آج تک سب لوگ خواہ مسلم ہو یا غیر مسلم, اگر اس میں فطرت سلیم پائی جاتی ہے, اس کا اسلام سے بھی تعلق نہیں. تمام افراد سب کی فطرت کے اندر یہ چیز ہے کہ اپنے بزرگوں کی قبروں پر جا کر پھول چڑھاتے ہیں, وہاں پر پودے لگاتے ہیں, کیاریاں بناتے ہیں, اس کی سجاوٹ کا اہتمام کرتے ہیں, اس کی صفائی کا اہتمام کرتے ہیں, اس کا احترام کرتے ہیں.